यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार प्रधानमन्त्री र मन्त्रीले पेश गर्नुभएको सम्पत्ति विवरण हिजो सार्वजनिक गरिएको हो। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 बमोजिम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरिएको सो विवरण नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ। उपसचिव विष्णु प्रसाद घिमरेद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको 60 दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रावधान रहेको छ। सरकारी कार्यालयमा दर्ता भएका शुरूआती टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न आजबाट सुन्ने बाँकी फाइल अभियान शुरू हुँदैछ। तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवा प्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा सुन्ने बाँकी फाइल सप्ताह अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसका लागि सरकारले सुन्ने बाँकी फाइल सप्ताह अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन 2082 सार्वजनिक गरिसकेको छ। मार्गदर्शन अनुसार अब 3 दिन 7 दिन वा 15 दिन भन्दा बढ़ी समयदेखि रोकिएका फाइलमा स्वत समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ। सरकारले साताको 2 दिन सार्वजनिक विदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले विदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याएको छ। विज्ञप्तिमा चिकित्सक स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको छ। नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले सम्बन्धित सबै सरकार भएकाहरूसँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढ़ाएको जानकारी पनि दिएको छ। उक्त कार्यविधि कार्यान्वयनमा नआउँदासम्म अस्पतालहरूले उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धादिङमा हिजो आयोजित पत्रकार भेटमा उहाँले कानून निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो। संविधान संशोधनका साथै नयाँ कानून बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखी काम गर्ने सभामुख अर्यालले बताउनुभयो। जनताले प्रत्यक्ष लाभ पाउने गरी फास्ट ट्र्याकबाट कानून निर्माणको प्रक्रियालाई अघि बढ़ाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। सभामुख अर्यालले बूढ़ी गण्डकी जलाशयुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झकझक्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। गृहमन्त्री सुदन गुरूङले लागू औषध लगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ। हिजो चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षा अनुसार सुशासन कायम गर्न र लागू औषध लगायत घटना नियन्त्रणमा कड़ाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो। उहाँले नारायणगढ़ मुगलिन सड़क खण्डका पहिरोग्रस्त क्षेत्र घोप्टेभीर तुइन खोला लगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न समेत निर्देशन दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभई राहत महसुस गर्नुपर्ने बताउनु भएको छ। हिजो वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमनपछि मन्त्री मेहताले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नु परेका शास्तिबारे जानकारी लिँदै मन्त्री मेहताले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधि मैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन समेत दिनुभयो। वन तथा वातावरण मन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड़ दिनुभएको छ। वनस्पति दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताउनुभयो। वहाँले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने उल्लेख गर्नुभयो। रूपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजीमा संलग्न 20 जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका 2 स्थानबाट उनीहरूलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। पक्राउ पर्नेहरू भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ। सरकारले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान बापत 1,60,00,00,000 रूपियाँ भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपन्छी बीमातर्फ 1,43,00,00,000 तथा बाली बीमातर्फ 27,00,00,000 रूपियाँ भुक्तानी गरेको हो। पशुपन्छी तथा मत्स्यतर्फ 1,67,711 र बाली धनतर्फ 1,634 गरी 1,68,345 बीमा लेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। जारी गरिएका बीमा लेखलाई नेपाल बीमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ। मन्त्रालयले चालू आर्थिक वर्ष 2082-83 पुष मसान्तसम्म बीमा बापतको करिब 90,00,000 रूपियाँ भुक्तानी गरेको जनाएको छ। जारी गरिएका केही बीमा लेख प्रमाणीकरणको चरणमा रहेको पनि सूचना अधिकारी जोशीले बताउनुभयो। बीमा कम्पनीले बीमा गरेको 30 दिनभित्र प्रदेश स्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिश सहित बीमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्नेछ। धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ। नेपालको संविधान 2072 निर्दिष्ट गरेको मौलिक हक र सरसफाई सम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो। हिजो ज्वालामुखी गाउँपालिका 4 ढोलामा विशेष कार्यक्रमसहित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गर्नुभएको हो। सरसफाई र स्वच्छता सम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकोमा उहाँले प्रशंसा गर्नुभयो। र भारतकी प्रख्यात गायिका आशा भोसलेको 92 वर्षको उमेरमा हिजो निधन भएको छ। अत्याधिक थकान र छातीमा संक्रमण भएपछि आशा भोसलेलाई अस्पताल भर्ना गरिएको थियो। मुम्बई स्थित ब्रिज क्याण्डी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। सन् 1933 जन्मनुभएकी भोसले 9 वर्षको उमेरमा नै संगीत यात्रा शुरू गर्नुभएको थियो। सन् 1950 दशकदेखि उहाँको स्वर भारतीय चलचित्र संगीतमा अत्यन्तै लोकप्रिय बन्दै गएको थियो र क्रमशः उहाँ विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिका मध्ये एकका रूपमा स्थापित हुनुभयो। भारतका विभिन्न भाषामा हजारौं गीत रेकर्ड गरेर उहाँले भारतीय संगीतलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय रहेको छ। उहाँलाई भारतीय सरकारले प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार तथा पद्म विभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको छ। सन् 2011 गिनिज वर्ल्ड रेकर्डले उहाँलाई संगीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएका कलाकारका रूपमा मान्यता दिएको थियो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।